विप्लव नेतृत्वको नेकपाको त्रास कर्णाली प्रदेशमा बढ्दै प्रतिबन्ध लगाउने सरकारको निर्णय।
विपद व्यवस्थापनका बारेमा जानकारी हुन नसकेको सरकारवालाको भनाई। योजना तथा कार्यक्रम प्रभावकारी बनाउन पर्नेमा जोड।
दैलेखमा आगामी वैशाखमा पेट्रोलियम उत्खनन हुने। बर्दियाको ठाकुरबाबा नगरपालिकामा कक्षा 8 को नगर स्तरीय परीक्षाको प्रश्नपत्र विद्यालयबाट चोरी भएपछि परीक्षा स्थगित।
र महिला साफ च्याम्पियनसिपमा नेपालको विजय सुरुवात। भुटान 3-0 ले पराजित। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। विप्लव नेतृत्वको नेकपाको त्रास कर्णाली प्रदेशमा बढ्न थालेको छ। विप्लव समूहले कर्णाली प्रदेशमा रहेका जनप्रतिनिधिसँग टेलिफोन मार्फत चन्दा माग्ने धम्क्याउने गर्न थालेको जनप्रतिनिधिले बताएका छन्। विशेष गरेर कर्णालीका दुर्गम क्षेत्रका जनप्रतिनिधिहरू त्रसित भएका छन्। विप्लव समूहले विकास बजेटको 5% रकम पार्टीलाई दिनुपर्ने भन्दै स्थानीय तहलाई पत्राचार समेत गर्ने गरेको जनप्रतिनिधिहरूको भनाइ छ। यस्तै कर्णाली प्रदेश सभाका सांसदहरूले पनि विप्लव समूहको गतिविधि बढ्दै गएको प्रति कर्णाली सरकारको ध्यान आकर्षण गराएका छन्।
यसैबीच सरकारले नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि बढ्दै गएको भन्दै यसप्रति सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। विप्लव नेतृत्वको नेकपाले राजनीतिक गतिविधिभन्दा पनि अपराधिक क्रियाकलाप अगाडि बढाएकाले त्यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले बताउनुभयो। मन्त्री ग्यावालीले विप्लव समूहले राजनीतिक गतिविधि नगरेको र आपराधिक समूह गर्ने गतिविधि गरेकाले एक आपराधिक समूहको रूपमा व्यवहार गरिएको भन्दै प्रतिबन्ध लगाइएको बताउनुभयो। आपराधिक समूह घोषणा भएसँगै विप्लव समूहका नेता तथा कार्यकर्ता सबैलाई जुनसुकै बेला पनि प्रहरीले पक्राउ गरी कारवाही गर्ने व्यवस्था रहेको छ। यस्तै विभिन्न राजनीतिक तथा सशस्त्र समूहसँग वार्ता गर्न गठन भएको तत्कालीन सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गृहमन्त्रीलाई भेटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिबारे जानकारी दिएको बताउनुभयो। विप्लव समूहलाई निरन्तर वार्ताका लागि आह्वान गर्दा पनि चासो नदेखाई हिंसात्मक गतिविधिमा संलग्न भएको र नागरिकको जीवदनमाथि नोक्सान पुर्याउने खालका काम गरेकाले सरकार कडा रूपमा कदम चाल्न बाध्य भएको पाण्डेले बताउनुभयो।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा अस्तिदेखि सुरु भएको कक्षा 8 को नगर स्तरीय परीक्षाको प्रश्नपत्र विद्यालयबाट चोरी भएको छ। ठाकुरबाबा नगरपालिका 6 बकुवामा रहेको जनज्योति माध्यमिक विद्यालयको कार्यालय तोडफोड गरी प्रश्नपत्र चोरी भएको हो। नचिनेका व्यक्तिले विद्यालयको कार्यालयमा रहेको ढोकाको ताला तोडेर कक्षा 8 का अधिकांश विषयका प्रश्नपत्र चोरी गरेको नगर शिक्षा शाखा प्रमुख सीता भण्डारीले बताउनु भएको छ। प्रश्नपत्रसँगै विद्यालयमा रहेको एउटा ल्यापटप समेत चोरी भएको विद्यालयले जनाएको छ। विद्यालयको ताला फोडेर प्रश्नपत्र चोरी भएको खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय भुरीगाउँको प्रहरी टोली विद्यालय पुगेर अनुसन्धान सुरु गरेको छ। प्रश्नपत्र चोरी भएपछि हिजो र आज दुई दिनका लागि परीक्षा स्थगित गरिएको र परीक्षा हुन बाँकी रहेका सबै विषयका प्रश्नपत्र पुनः नयाँ बनाएर भोलिदेखि नियमित सुचारू गरिने नगर शिक्षा शाखाका प्रमुख सीता भण्डारीले बताउनु भएको छ।
दैलेखमा रहेको पेट्रोलियम खानीको उत्खनन हुने भएको छ। चीनको अनुदान सहयोगमा 2 वर्षभित्र सक्ने गरी चाइना जिओलिक कलेक्सन सर्वे कम्पनीले वैशाख 18 काम थाल्ने भएको छ। चीनले 2.40 अर्ब रुपियाँको लगानीमा 2 वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ। 1 वर्षभित्र चिनिया टोलीले दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको प्रतिवेदन परियोजनाको विशेष प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। खानी तथा भूगर्भ विभागका महानिर्देशक डाक्टर सोमनाथ सापकोटाको नेतृत्वमा फागुन 12 अठारदेखि सत्रसम्म चीन पुगेर चाइना जियोकोलिक्सन सर्वेका प्रतिनिधिसँग उत्खनन सम्बन्धमा छलफल गरी काम सुरु गर्ने बताएको छ। दुई वर्ष अघि भ्रमणमा भएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पेट्रोलियम खानीको उत्खनन गर्न चीनलाई जिम्मा दिने सहमति भएको थियो।
विपद व्यवस्थापनका लागि स्थानीय तहमा भएका योजनाहरू प्रभावकारी बन्न नसकेको स्थानीयवासीले गुनासो गरेका छन्। विपद व्यवस्थापनका लागि स्थानीय तह बजेट छुट्याए पनि विपदका बारेमा जानकार हुन नसकेको उनीहरूको भनाइ छ। विपद व्यवस्थापनका लागि स्थानीय जिल्ला र प्रदेशमा विपद व्यवस्थापन समितिहरू गठन गरेर काम गर्नुपर्ने विपद व्यवस्थापन ऐन 2074 उल्लेख गरिएको छ। तर स्थानीय तह गठन भएको दुई वर्ष हुन लाग्दासम्म प्रभावकारी काम भने हुन सकेको छैन। सुन यस सन्दर्भमा रहेर तयार पारेको एक रेडियो सामग्री सहकर्मी दिपा कोइरालाबाट।
विपद व्यवस्थापनका कुराहरूमा नगरपालिकाले आर्थिक कुराहरू छुट्याउँछ, आर्थिक छुट्याउँछ भन्ने कुरा त हामीलाई थाहा छ, तर चाहिँ छुट्याएर नछुट्याएको भन्ने कुरा हामीलाई जानकारीमा आएको छैन। अब हामीलाई त्यति चाहिँ जानकारी छैन। यसको लागि सबै ओडाले अथवा जनप्रतिनिधिहरूले यसबारेमा जानकारी दिन चाहिँ जरुरी देख्दछु।
उहाँ हुनुहुन्थ्यो दुल्लू नगरपालिका वडा नम्बर 10 दीर्घ बहादुर नेपाली। विपद व्यवस्थापनका लागि आफ्नो स्थानीय तहले गरेका कामका बारेमा आफ्ना अनुभव हामीलाई सुनाउँदै, विपद भनेको अकस्मात आउने कुरा हो, कुन समयमा कस्तो विपद आउन सक्छ भनेर हामीलाई थाहा हुँदैन, तर आउन सक्ने सम्भावनाहरूको अध्ययन र त्यसको रोकथामका लागि योजना भने हामीले पक्कै पनि बनाउन सक्छौ। त्यसका लागि हाम्रा स्थानीय तहहरूले के गरिदिनु पर्ला त? भेरी नगरपालिका जाजरकोटका पम्फा हमाल।
त्यहाँबाट खलङ्गा आउनलाई बिचमा तल हुलु खोला छ, त्यहाँ खोला तर्न सकिन्न र त्यहाँ खोला तर्दाखेरि त्यो हुलु खोलामा म पनि आफै बगेर तलसम्म गएर अड्डेकी थिएँ, अनि अरू आएर हाम फालेर अनि मलाई उठाएर ल्याएका हुन्। त्यस्तै दुःखहरूलाई पनि भोग्नु नपरोस्। त्यहाँ जसरी भ्या पनि यस वर्षमा एउटा पुल पारिदिएको भए हामीलाई आवत जावत गर्नको लागि खलङ्गा आउँदा नुन लिँदा अनि चामल लिँदा केही सामान लिँदा सजिलो हुन्थ्यो कि जस्तो लाग्छ।
हाम्रो जस्तो भौगोलिक विकटता र विभिन्न असुविधाका कारण हामीले बाढी पहिरो, आगलागी, डुबान, खडेरी, भूकम्प र कहिलेकाहीँ झाडापखाला जस्तो रोगको महामारीले ज्यानै गुमाउनु परेका घटना पनि सुन्ने गरेका छौँ। त्यसैले यस्ता विपदको सामना गर्नका लागि हाम्रो स्थानीय तहले योजना तथा बजेट छुट्याएर यसका लागि पूर्व तयारी गर्नुपर्छ। स्थानीय तहले विपद व्यवस्थापनका लागि कस्तो काम गरिरहेका छन् त? नागरिक समाज दैलेखका प्रतिनिधि दुर्गा गिरी।
दैलेख जिल्लाका विभिन्न स्थानीय तह विपद व्यवस्थापनको लागि स्थानीय तहमा विपद कोष स्थापना गरिएको छ र विपद परेको अवस्थामा त्यसलाई खर्च गर्ने गरी कोष स्थापना गरिएको र त्यो किसिमको एउटा संयन्त्र निर्माण गरी खर्च गर्ने एउटा परिपाटी बसेको छ।
विपद व्यवस्थापनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा नै विपद व्यवस्थापन समितिहरू गठन गरेर काम गर्नुपर्ने बारेमा विपद व्यवस्थापन ऐन 2074 उल्लेख गरिएको छ। स्थानीय तह भएको दुई वर्ष हुनै लाग्दा हाम्रा स्थानीय तहहरूले विपदका लागि कस्ता योजना तथा कार्यक्रमहरू तयार पारेका छन् त? युवा गैर सरकारी महासंघका उपाध्यक्ष रवि चन्द।
तत्काल हामीलाई कति आवश्यक छ, कति आवश्यक हुन सक्छ भनेर टेन्टेटिभ प्लान गरेर चाहिँ सबैले सल्लाह अनुसार छुट्याउनुहुन्छ र त्यो बजेट चाहिँ उहाँहरूको क्यापासिटी डेभलप गर्नमा हुँदैन। त्यो विशेष गरेर विपद आइहाल्यो भने विपदलाई चाहिँ कसरी चाहिँ के प्रकारको छ त्यो अनुसारले सहयोग गर्ने भन्ने हुन्छ, त्यसले चाहिँ अलि उपयुक्त चाहिँ प्लान बनेको देखिँदैन। अहिले प्लानै बनाएर कस्तो प्रकारको विपदलाई कस्तो प्रकारको सहयोग गर्ने, त्यो विपद हुनुभन्दा पहिला पूर्व तयारी के गर्ने र त्यो विपद पूर्व सूचनाहरू के हुने, पब्लिकलाई अवेरनेस गर्ने, त्यो कुरामा चाहिँ कमजोर देखिन्छ।
दैलेख नारायण नगरपालिकाका नगर कार्यपालिका सदस्य मन कुमारी सुनार विपद व्यवस्थापनका लागि आफूहरूले गरेका कामका बारेमा यस्तो बताउनुहुन्छ।
विपद व्यवस्थापन कोषका निमित्त नारायण नगरपालिकाले पनि छुट्याएको छ र हाम्रो स्थानीय वडाले पनि छुट्याएको छ। यो रकम छुट्याएका छौँ, तर यो रकमलाई चाहिँ भइपरि आउने जोखिमहरू समस्यामा परेका पीडितहरूलाई चाहिँ सहयोग गर्ने गरेका छौँ। कसैको घरहरू क्षति गर्यो, कसैको बाँसहरू उजाड्यो, त्यसमा पनि हामीले सहयोग गर्ने गरेका छौँ। र ओडाको हदमा हेर्नुपर्दा ओडामा पनि हामीले विपद व्यवस्थापन समिति गठन गरेका छौँ र ओडा अध्यक्षको नेतृत्वमा विपद व्यवस्थापन समिति छ हाम्रो। र यो समितिमा पनि हामीले जति पनि विपद व्यवस्थापनबाट भइपरि आउने कुराहरू छन् यिनीहरूलाई चाहिँ एकदम मध्यनजर गरी यसलाई भोलि बिहान कुनै अप्ठ्यारो नहोस्, समस्या नहोस् भनेर रकमहरू छुट्याउने गरेका छौँ र सही कार्यान्वयन पनि गरेका छौँ।
यता भेरीगङ्गा नगरपालिका वडा नम्बर 10 जाजरकोटका अध्यक्ष लोकबहादुर थापा पनि विपद व्यवस्थापन गर्नका लागि आफूहरूले योजना तथा कार्यक्रमहरू बनाएको दावी गर्नुहुन्छ।
यहाँ हाम्रो वार्डको परिषदमा विपद व्यवस्थापन भनेर 1,10,000 रुपियाँ छुटाएका छौँ। त्यो कतिखेर विपद पर्छ भने खासै जानकारी त हुँदैन, तर कतिखेर अब असिना पनि पर्न सक्छ, हिउँले पनि हामीलाई खराब गर्न सक्छ र भूकम्प पनि आइदिन सक्छ र त्यस्तै गरेर अन्य पनि केही बाढी पहिरो पनि जान सक्छ। त्यसमा अब कुनै आवश्यक पर्छ भनेर 1,10,000 छुटाएका छौँ भने, तर अहिले हामीलाई त्यस्तो आइपरेको केही पनि छैन र अब समय पनि 3-4 महिना बाँकी छ र त्यसमा अब आइपऱ्यो र त्यस्तो घटना घट्यो भने हामीलाई त्यसरी लगानी गर्ने भनेर 1,10,000 छुटाएका छौँ।
हामीसँग छिमेक सरफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले विप्लव नेतृत्वको त्रास कर्णालीमा बढ्दै प्रतिबन्ध लगाउने सरकारको निर्णय विपद व्यवस्थापनका बारेमा जानकारी हुन नसकेको सरकारवालाको जोड दैलेखमा आगामी वैशाखमा पेट्रोलियम उत्खनन हुने बर्दियाको ठाकुरबाबा नगरपालिकामा कक्षा 8 को नगरस्तरीय परीक्षा पत्र बाहिरिएपछि विद्यालयको परीक्षा स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। श्रीनगरबाट लान्ती बजारतर्फ जाँदै गरेको र 1-11 नम्बरको ट्र्याक्टर शारदा नगरपालिका 1 शान्तिनगरमा दुर्घटना भएको हो। ट्र्याक्टर सडकदेखि झण्डै 30 मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडी चालक शारदा नगरपालिका 12 चिसापानीका 24 वर्षीय कृष्ण डाँगी र गाडीमा सवार सैबाङ जिउला बस्ने 13 वर्षका अमर बुढा थुकीको मृत्यु भएको जिल्ला प्रहरीकारले सल्यानले जनाएको छ।
मृतकको नाममा सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा 2 कर्मचारी विरुद्ध मुद्दा परेको छ। दैलेख जिल्लाको साबिक द्वारी गाउँ विकास समितिको कार्यालयका सचिव र सहलेखापालक विरुद्ध मुद्दा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव टीकाराम रेग्मी र लेखापाल छविराम शर्मा विरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। सचिव रेग्मी विरुद्ध 1,84,000 र लेखापाल शर्मा विरुद्ध 4,97,000 बिगो माग दावी गरिएको छ। तत्कालीन गाविस सचिव रेग्मीले 2069/70 दोस्रो र तेस्रो किस्ता तथा 70/71 प्रथम दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरी 1,84,000 हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ। लेखापालक शर्माले 71/72 प्रथम र तेस्रो चौमासिक 72/73 प्रथम दोस्रो र तृतीय चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण बापतको 3,44,000 सामाजिक सुरक्षा भत्ता वितरण आफैमा औँठा छाप लगाई रकम हिनामिना गरेको आरोप लगाइएको छ।
बाँकेको खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा 15 किलोमिटर सडक कालोपत्री गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको छ। चालु आर्थिक वर्ष 75/76 निर्माण कार्य सम्पन्न हुने गरी ठेक्का प्रक्रिया अघि बढेको गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनु भएको छ। गाउँपालिकाभित्रका महत्वपूर्ण सबै सडक विस्तार र कालोपत्री गर्ने काम धमाधम अगाडि बढेको अध्यक्ष कक्षपतिको भनाइ छ। गाउँपालिका 4 प्रहरी बिटुदेखि ई गाउँ एफ गाउँ हुँदै पेडारी गाउँसम्मको 7.5 किलोमिटरका सडकको बोलपत्र प्रक्रिया अघि बढिसकेको उहाँको भनाइ छ। नेपालगञ्ज गुलरिया हुलाकी सडक अन्तर्गत खजुरा बजार क्षेत्रमा सडक विस्तार गरी 4 लेन बनाउने प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
सरकारले सीके रावतसित गरेको 11 बुँदे सहमतिको विरोध गर्दै मातृभूमि संरक्षण नेपालले राजधानीमा प्रदर्शन गरेको छ। देश विखण्डनको एजेन्डा बोकेको रावतलाई देश निकाला गर्नुको साटा सरकारले सहमति गर्दै हिँडेको भन्दै उनीहरूले आक्रोश पोखेका छन्। प्रदर्शनकारीले रावतसँग सम्झौता खारेज गर्न, तराईमा नागरिकता वितरण बन्द गर्न र राष्ट्रिय एकता कायम गर्न माग गर्दै नाराबाजी समेत गरेका छन्। उनीहरूले हनुमान ढोकाबाट निकालेको र्याली नयाँ सडक भद्रकाली हुँदै माइतीगर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो।
यस्तै विवेकशील साझा पार्टीले सिके राउत र सरकारबीच भएको 11 बुँदे सहमति खारेज गर्न माग गरेको छ। सहमतिले व्यापक अन्यल सिर्जना गरेको र राउत समूहले यसको उल्लङ्घन गरेको भन्दै विवेकशील साझाले खारेज गर्न माग गरेको हो। सहमतिको ठाडै उल्लङ्घन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको व्यापक अन्यलताका कारण सहमति खारेज गर्न सरकारसँग माग गरेको प्रवक्ता सूर्यराज आचार्यले बताउनुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री परिषद पुनर्गठनबारे छलफल भएको छ। प्रधानमन्त्री ओलीसँग यसबारे कुराकानी भएको अध्यक्ष प्रचण्डले बताउनुभयो। एक वर्षको अवधिमा अपेक्षाअनुसारको काम गर्न नसके पनि पूर्वाधारको क्षेत्रमा पनि काम भएको प्रचण्डको भनाइ छ। कानुन निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन ल्याउन र सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न सरकार सफल भएको उहाँको भनाइ छ।
कोरियन भाषा परीक्षाका लागि चैत्र 8 गतेदेखि आवेदन खुला हुने भएको छ। सन् 2019 लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरेको इपिएस कोरिया शाखाले जनाएको छ। शाखाले सूचना निकालेर आउँदो चैत्र 8 गतेदेखि 17 गतेसम्म फारम भर्ने मिति तय गरेको हो। परीक्षा 2076 जेठ 25 र 26 गते सञ्चालन हुने पनि इपिएसले जनाएको छ। काठमाडौँ र पोखरामा परीक्षा सञ्चालन हुने भए पनि परीक्षा स्थल र परीक्षाको समय जेठ 19 गते तय गरे इपिएस शाखाले जनाएको छ। कोरियाले सन् 2019 नेपालबाट 10,050 कामदार लैजाने भएको छ।
अछामको साँपे बगर नगरपालिका वडा नम्बर 11 देवस्थानको बिर्कु टोललाई छाउपडी गोठमुक्त टोल घोषणा गरिएको छ। महिलाहरूको सक्रियतामा टोलमा सबै छाउगोठ भत्काएपछि छाउगोठ मुक्त टोल घोषणा गरिएको हो। टोलमा 40 घर दूरी भएको र अहिले महिनावारी हुँदा सबै आफ्नै घरमा बस्ने गरेको स्थानीयको भनाइ छ।
अछामको चौरपाटी गाउँपालिकामा बैङ्कको शाखा स्थापना भएसँगै अछामका 10 तहमा बैङ्क स्थापना भएका छन्। स्थानीय तह अधिकार सम्पन्न भएसँगै सबै स्थानीय तहमा बैङ्क स्थापना गर्ने सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहमा बैङ्क स्थापनाको कार्य पूरा भएको हो। अछामका 10 स्थानीय तहमध्ये नगरपालिका घोषणा हुनभन्दा पहिले नै जिल्लाका मंगलसेन नगरपालिका र साफेबगर नगरपालिकामा बैङ्क स्थापना भइसकेका थिए। 6 गाउँपालिकाहरूमा समेत बैङ्किङ सेवा पूरा भएको छ। बैङ्कका शाखा ग्रामीण तहका तहमा गएसँगै स्थानीयले बैङ्किङ सेवा सहज रूपमा पाउन थालेका छन्।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी शुरूआत गरेको छ। घरेलु मैदानमा शुरू भएको च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा भुटानलाई 3-0 गोल अन्तरले पराजित गरेको हो। नेपालको जितमा कप्तान निरु थापा, सावित्री भण्डारी र मञ्जली इन्जनले समान 1-1 गोल गर्नुभयो। विराटनगर स्थित शहीद रङ्गशालामा भएको खेलमा नेपालले पहिलो हाफमा 2 गोल गरेको हो। दोस्रो हाफमा थप 1 गोल गर्दै नेपालले 3-0 गोल अन्तरले जित्दै पहिलो खेलमै जित निकालेर विजय सुरुवात गरेको छ। समूह एमा रहेको नेपालको दोस्रो खेल बङ्गलादेशसँग आगामी चैत 2 गते हुनेछ।
र मलेसियामा आयोजना हुने आइसिसी 19 वर्ष मुनिको विश्वकप क्रिकेटको एसिया छनौटको तयारी गर्न नेपाली युवा टोली भारत भ्रमणमा जाने भएका छन्। क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले विशेष तयारी गर्न नेपाली टोली भारत जाने बताउनु भएको हो। प्रशिक्षक दासले तयारीका लागि नेपाली टोली भारतको आन्ध्र प्रदेश जाने तयारी भइरहेको बताउनु भएको छ। अप्रेल 2 साताबाट आयोजना हुने एसिया छनौटमा नेपालसहित 6 टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। छनौटमा नेपालसहित मलेसिया, सिङ्गापुर, युएई, कुवेत र ओमान रहेका छन्। विजेता टोलीले सन् 2020 दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन्। नेपाल अहिले विश्वकपमा छनौट हुने लक्ष्यसहित तयारी गरिरहेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विप्लव नेतृत्वको नेकपाको त्रास कर्णाली प्रदेशमा बढ्दै, प्रतिबन्ध लगाउने सरकारको निर्णय।
विपद व्यवस्थापनका बारेमा जानकारी हुन नसकेको सरकारवालाको भनाई। योजना तथा कार्यक्रम प्रभावकारी बनाउनु पर्नेमा जोड।
दैलेखमा आगामी वैशाखमा पेट्रोलियम पदार्थ उत्खनन हुने। बर्दियाको ठाकुरबापा नगरपालिकामा कक्षा 8 नगर स्तरीय परीक्षाको प्रश्नपत्र विद्यालयबाट चोरी भएपछि परीक्षा स्थगित।
र महिला साफ च्याम्पियनसिपमा नेपालको विजय सुरुवात, भुटान 3-0 पराजित। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डेलु र मधुबन बिदा हुन्छौ। नमस्ते।
कर्णाली प्रदेश के राज